यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन 2063 संशोधन गर्न बनेको विधेयक 2081 पारित भएको छ। सिंहदरबारमा हिजो बसेको समितिको बैठकले सर्वसम्मत रूपमा विधेयक पारित गरेको समितिका सभापति रामहरि खतिवड़ाले जानकारी दिनुभयो। उहाँले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो। समितिबाट पारित भएको नागरिकता सम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेश गरिने पनि उहाँले जानकारी दिनुभयो। यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले विधेयक आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्ने उद्देश्यले ल्याइएको जानकारी दिनुभयो। गृहमन्त्री लेखकले नेपाली आमाबाट जन्म भई नेपालमा नै स्थायी रूपमा बसोबास गरेका र बाबुको ठेगा नभएकाहरूले नागरिकता प्राप्त गर्ने विषयलाई विधेयकले सम्बोधन गर्ने बताउनुभयो। उहाँले नेपाली आमा र विदेशी बाबुबाट जन्मेका सन्तानले अन्यत्र नागरिकता प्राप्त गरेका छैनन् भने अंगीकृत नागरिकता प्राप्त गर्ने जन्मका आधारमा नागरिकता लिएका आमा र बाबु दुवै भएमा वंशज एवं आमा वा बाबु मध्ये एकजना मात्रै रहेको अवस्थामा अंगीकृत नागरिकता प्राप्त गर्ने स्पष्ट पार्नुभयो। उहाँले गैर आवासीय नेपालीले प्राप्त गर्ने नागरिकता र ब्रिटिश गोर्खा सैनिकका सन्तानले प्राप्त गर्ने विषय यो विधेयकमा नसमेटिएको पनि जानकारी दिनुभयो। आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहजीकरण गर्न नेपाल नागरिकता ऐन 2063 रहेको व्यवस्थामा एउटा उपदफा थप गरी 6 दफा मात्रै संशोधन गरिएको उहाँले बताउनुभयो। छलफलमा सांसदहरूले बाबुको नामबाट नागरिकता लिए जस्तै सहज रूपमा आमाको नामबाट नागरिकता दिने व्यवस्था गर्नुपर्ने, गैर नेपालीलाई नागरिकता नदिइयोस् भन्नेमा सजग बन्नुपर्ने, गैर नेपालीलाई नागरिकता दिनेलाई दण्डको व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। विधेयकमा 16 उमेर पूरा नभएको बाबु वा आमा मध्ये कम्तीमा एकजना नेपाली नागरिक रहेको नाबालकलाई नाबालक परिचय पत्र उपलब्ध गराउने व्यवस्था पनि समेटिएको जानकारी दिइएको छ। न्याय परिषदले सर्वोच्च अदालतमा 3 न्यायाधीशको नाम सिफारिश गरेको छ। परिषदको हिजो बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्ति सिंह थापाको नाम सिफारिश गरेको न्याय परिषदका प्रवक्ता अशोक कुमार छेत्रीले जानकारी दिनुभयो। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2080 दफावार छलफल जारी छ। समितिको सिंहदरबारमा हिजो बसेको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमा रहेका खानेपानी बोर्ड ऐन 2063, सार्वजनिक खरिद ऐन 2063 र विद्युतीय कारोबार ऐन 2063 दफावार छलफल भएको हो। छलफलमा सांसदहरू बेदुराम भूषाल, सुरेश आलेमगर, मदन कुमारी शाह, गंगा बेलवासे, अन्जान साक्य लगायतले सार्वजनिक खरिद ऐनका कारण सार्वजनिक सेवा प्रभावमा ढिलासुस्ती हुने गरेको भन्दै सार्वजनिक खरिद प्रक्रियालाई छिटो र सहज बनाउने गरी संशोधन गर्नुपर्ने विचार राख्नुभयो। सांसदहरूले विद्युतीय कारोबारको नयाँ पद्धति र प्रविधि भित्रिएको अवस्थामा विद्युतीय कारोबारलाई समयानुकूल बनाइनुपर्नेमा पनि जोड़ दिनुभयो। राजर्षी जनक विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तहमा उत्तीर्ण 114 जना विद्यार्थी हिजो दीक्षित भएका छन्। जनकपुरधाममा आयोजित दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयबाट गत 3 उत्तीर्ण विद्यार्थीहरूलाई दीक्षित गराउनुभयो। समारोहमा प्रधानमन्त्री ओलीले विश्वविद्यालय उत्कृष्ट अंक ल्याउने 4 र विभिन्न संकाय एवं शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने 10 विद्यार्थीलाई पदक समेत प्रदान गर्नुभयो। यस अवसरमा प्रधानमन्त्री ओलीले नेपाल ज्ञान र आध्यात्मको केन्द्र भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले दीक्षित भएका विद्यार्थीहरू विश्वका जुनसुकै नागरिकसँग प्रतिस्पर्धा गर्न अब्बल साबित हुने विश्वास पनि व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले नेपाल पूर्वीय दर्शन, ज्ञान र विज्ञानको भण्डार भएको उल्लेख गर्नुहुँदै देश र समाज परिवर्तनमा दीक्षित विद्यार्थीहरूले हासिल गरेको विज्ञताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। कार्यक्रममा मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले विश्वविद्यालयबाट दीक्षित हुनुभएका विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्नुहुँदै मध्य प्रदेशमा क्षरता दर वृद्धि हुने क्रम जारी रहेको जानकारी दिनुभयो। वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमलले विश्वविद्यालयबाट दीक्षित भएका विद्यार्थीहरूले समाज परिवर्तनका लागि सकारात्मक काम गर्ने आशा व्यक्त गर्नुभयो। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर अमर प्रसाद यादवले विश्वविद्यालयले विश्वमा प्रतिस्पर्धा गर्ने किसिमको जनशक्ति उत्पादन गरेको जानकारी दिनुभयो। उहाँले अहिले देश का सम्बन्धन प्राप्त तथा आंगिक कलेज मार्फत करिब 2800 विद्यार्थीलाई विभिन्न विषयमा अध्ययन अध्यापन गराइरहेको जानकारी पनि दिनुभयो। दीक्षान्त समारोह अघि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ओलीको अध्यक्षतामा सिनेट बैठक बसेको थियो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले खुला अर्थतन्त्रमा व्यापार नभई प्रभावकारी नियमन गर्नुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता केन्द्रीय विभागले काठमाडौँमा हिजो आयोजना गरेको अन्तर्क्रियामा सभापति देउवाले उदारीकरणको नीतिमा उद्योगी व्यवसायीलाई नियमनका साथ प्रोत्साहन गर्नुपर्नेमा जोड़ दिनुभयो। सभापति देउवाले वर्तमान अवस्थामा मुलुकमा सुनको आयातमा कोटा निर्धारण गरिएको प्रति असन्तुष्टि जनाउँदै त्यसलाई खुला छाड्नुपर्ने बताउनुभयो। कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले पुँजीवादी व्यवस्थामा व्यवसायीका हितका साथै उपभोक्ताको अधिकारको छनौट सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। गृहमन्त्री रमेश लेखकले बजारलाई नियमन र सहजीकरण गर्न सरकारसँगै उपभोक्ताको पनि जिम्मेवारी हुने उल्लेख गर्नुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले सरकारले कृषिमा परिवर्तनका लागि बजेटमा केही सुधारका कार्यक्रम ल्याएकाले मन्त्रालयले बजेट कार्यान्वयनमा ध्यान केन्द्रित गरेको बताउनुभयो। प्रतिनिधि सभाको उद्योग वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिका सभापति अब्दुल खानले राजनीतिक दलहरूले जनजीविकाका सवालमा एकमतका साथमा काम गर्नुपर्ने धारणा राख्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान माओवादीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोड़िने अभियान सञ्चालन गरेको बताउनुभयो। काठमाडौँमा हिजो आयोजित कार्यक्रममा उहाँले माओवादी केन्द्र सुशासन सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको र 2084 निर्वाचनमा विगतमा भन्दा राम्रो परिणाम ल्याउने गरी तयारीमा जुटेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाललाई एआई र सूचना प्रविधिको हबका रूपमा विकास गरिने बताउनु भएको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीले आयोजना गरेको मानव विकास प्रतिवेदन 2025 सार्वजनिक र नेपालमा कृत्रिम बुद्धिमत्ता एआईको सम्भावना चुनौती र नीतिगत दिशा तय गर्न उच्चस्तरीय छलफल कार्यक्रममा मन्त्री गुरूङले एआईलाई समावेशी न्यायसंगत र उत्तरदायी ढंगले प्रयोग गर्नुपर्ने बताउनुभयो। मन्त्री गुरूङले सरकारले अहिले डिजिटल नेपाल फ्रेमवर्क 2 लागू गर्ने प्रक्रियामा रहेको सन्दर्भमा शिक्षा स्वास्थ्य कृषि पर्यटन वित्त एवं सुशासनमा डिजिटल रूपान्तरणलाई तीव्र बनाइने बताउनुभयो। उहाँले एआई अनुसन्धान केन्द्र आईटी हब क्लाउड पूर्वाधार सुरक्षित डेटा प्रणाली लगायतका पूर्वाधार विकास गर्न सरकारले सार्वजनिक निजी र शैक्षिक क्षेत्रसँग सहकार्य गरिरहेको पनि जानकारी दिनुभयो। मध्य सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाको बैठकले हिजो सर्वसम्मतले पारित गरेको छ। मुख्यमन्त्री सतीश कुमार सिंहले आर्थिक वर्ष 2082-83 लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव पेश गर्नुभएपछि बैठकले सर्वसम्मतिले पारित गरेको हो। प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि 2 दिनसम्म छलफल भएको थियो। छलफलका क्रममा प्रदेशसभाका सदस्यहरूले उठाउनु भएको जिज्ञासाको जवाफमा मुख्यमन्त्री सिंहले प्रदेशको विकासका लागि मुख्य गरी केन्द्रित भएको बताउनुभयो। केही दिनदेखि पानी नपर्दा उपत्यका तराई मधेस लगायतका अधिकांश स्थानमा तापक्रम बढ़ेकाले अब क्रमशः तापक्रम घट्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। क्रमशः वर्षा हुने र तापक्रम घट्ने विभागले जानकारी दिएको हो। महाशाखाका मौसमविद प्रतिमा मानन्दरले हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको र कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको जानकारी दिनुभयो। हिजो नेपालगंज भैरवा र धनगढ़ीमा अधिकतम तापक्रम 41°C पुगेको पनि उहाँले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल समक्ष औषधिको मूल्यबारे सुझाव दिन गठित समितिले प्रतिवेदन पेश गरेको छ। स्वास्थ्य मन्त्रालयमा हिजो आयोजित कार्यक्रममा समितिका संयोजक डाक्टर पोषराज पाण्डेले हरेक 2 वर्षमा मूल्य समायोजनका लागि प्रतिवेदन मार्फत सुझाव दिइएको जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा सिंहदरबारमा हिजो योग प्रशिक्षण कार्यक्रम भएको छ। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले योग अभ्यासले जीवन बुझ्न र मनन गर्न सहयोग पुर्याउने बताउनुभयो। जुम्लाको पातारासी गाउँपालिका 1 गढ़ी गाउँबाट सञ्चालित चुकेनी जलविद्युत आयोजनाको विद्युत सेवा बन्द हुने भएको छ। आयोजनाको नहर मर्मत गर्नुपर्ने भएकाले आगामी असार 5 गतेसम्म विद्युत सेवा बन्द गरिएको हो। जुम्लाकै सबैभन्दा ठूलो विद्युत आयोजनाका रूपमा रहेको 998 किलोवाट क्षमताको चुकेनी जलविद्युत आयोजनाको नहर सफा गर्नुपर्ने भएकाले विद्युत बन्द गरिएको जनाइएको छ। विद्युत वितरण केन्द्रले सूचना जारी गर्दै हिजोदेखि असार 5 गतेसम्म विद्युत सेवा बन्द गरिएको उल्लेख गरेको छ। सुर्खेतको चिंगाड गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। सबै वडाका 5 वर्ष मुनिका बालबालिकाले आवश्यक सम्पूर्ण नियमित खोप लगाइसकेपछि पूर्ण खोपको सुनिश्चितता भएको र दिगोपना भएको घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष बोध विक्रम जीशीले जानकारी दिनुभयो। र विश्वकप लीग 2 क्रिकेट अन्तर्गत त्रिकोणीय सिरिजको हिजोको खेलमा नेपाल नेदरल्याण्ड विरूद्ध विजयी भएको छ। नेपालले 16 रनको जित निकालेको हो। टस हारेर ब्याटिङ पाएको नेपालले जोड़ेको 236 रन विरूद्ध मैदानमा उत्रिएको नेदरल्याण्डले 220 रन मात्र जोड़न सक्यो। नेपालका लागि आरिफ शेखले 84 रन तथा सन्दीप लामिछाने र नन्दन यादवले 3-3 विकेटको योगदान गरे। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।